यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पाकिस्तानको ब्रोडफिक हिमालमा विश्व प्रसिद्ध आरोही निर्मल पूर्जासहित छ नेपालीको मृत्यु भएपछि नेपाली पर्वतारोहण क्षेत्र शोकमा। पूर्जाको साहस, समर्पण र योगदान इतिहासमा जीवित रहने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सरकार र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति, तराई मधेसको जनजीवन सामान्य बन्दै। यस वर्ष साउन मध्यसम्म 93% धान रोपाई सम्पन्न। र स्पेनको सेउटामा आप्रवासन संकटबारे छलफल गर्न युरोपेली संघले आकस्मिक बैठक बोलायो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पाकिस्तानको काराकोरम क्षेत्र स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकको आरोहणका क्रममा हिम पहिरोमा परि प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जासहित 10 जनाको निधन भएको छ। बिहिबार हिम पहिरोमा परि बेपत्ता भएका उनीहरूमध्ये 4 जनाको शव फेला परेको थियो भने 6 जना बेपत्ता थिए। आरोही पूर्जाको कम्पनी एलिट एक्सपिडिसनले घटनामा सबै आरोहीको मृत्यु भएको हिजो आधिकारिक जानकारी गराएको हो। म्याग्दीको दानामा जन्मिनुभएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाई उपनामले पनि चिनिनुहुन्छ। हिम पहिरोमा परि उहाँसहित 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर बहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिण्डु शेर्पा रहेका छन्। निधन भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरूङ गोर्खाका हुनुहुन्छ भने किली पेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिण्डु शेर्पा र निमा शेर्पा संखुवा सभाका हुनुहुन्छ। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 मिटर अग्ला 14 हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो भने अर्का पर्वतारोही पूर्वबहादुर गुरूङले सर्वोच्च शिखर सगरमाथा 10 पटक आरोहण गरिसक्नु भएको थियो। अन्य 4 आरोही पनि हिमाल आरोहणका निकै कुशल आरोहण गाइडका रूपमा प्रसिद्ध हुनुहुन्थ्यो। त्यसैगरी निधन हुनेमा विदेशी आरोहीहरू सोएल साखी पाकिस्तान, वाङ झोङ चीन, नादिरा अहमद ओमान, म्यालोरी गेस अमेरिका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोडफिक दुर्घटनामा ज्यान गुमाउनुभएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 6 जना नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले विश्व प्रसिद्ध पर्वतारोही पूर्जाको साहस, समर्पण र योगदानको इतिहास जीवित रहने उल्लेख गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्व प्रसिद्ध पर्वतारोही पूर्जासँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक सन्देश सार्वजनिक गर्नुभएको छ। उहाँले पनि स्वर्गीय पूर्जाको साहसको प्रशंसा गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा लगायत राजनैतिक दलका नेताहरू, पर्यटन क्षेत्रका अगुवा तथा समाजका अन्य क्षेत्रले पनि स्वर्गीय पूर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा जन्मिनुभएका पूर्जाको बाल्यकाल चितवनमा बितेको थियो। बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उहाँ बेलायती रोयल नेभीको स्पेशल बोट सर्भिस एसबीएसमा छनौट हुने पहिलो नेपाली बन्नुभयो। सन् 2019 प्रोजेक्ट पसिबल अभियान मार्फत उहाँले विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गर्नुभयो। यसअघि रहेको 7 वर्ष पुरानो विश्व कीर्तिमान तोडेर उहाँले नेपाललाई विश्व पर्वतारोहण इतिहासमा नयाँ उचाइमा पुर्याउनुभयो। उहाँले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्धनका लागि अभियानकै रूपमा अघि बढ़ाउनु भएको थियो। गृहमन्त्री सुदन गुरूङ सहित सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच 13 बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गैराती सम्पन्न वार्तामा 13 बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुँदे मागपत्र पेश गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको जनाइएको छ। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न, मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ। यस्तै धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण गर्न, विदेशी नागरिक भए सम्बन्धित निकाय मार्फत निगरानी र व्यवस्थापन गर्न तथा सामाजिक सञ्जाल मार्फत धार्मिक, साम्प्रदायिक वा जातीय द्वेष फैलाउने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने, सुनसरीको देवानगंज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिन, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न र धार्मिक आयोगहरूको औचित्य, आवश्यकता तथा कानूनी आधारको पुनरावलोकन गरिने सहमति भएको छ। सुनसरी लगायत तराई मधेसका जिल्लाहरूमा जनजीवन विस्तारै सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि पर्सा, सुनसरी, धनुषा र सिराहामा जारी कर्फ्यू हटाइएको छ भने निषेधाज्ञा पनि हटाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डका सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ। काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जी बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलाम्य भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्गको 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामा सागु रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको छ। रसुवाको उत्तर गयाँ गाउँपालिका 5 खाल्टे स्थित भासाङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसैगरी गोर्खाको धारचे गाउँपालिका 3 अण्डर डाँडामा पहिरो खस्दा लार्के बेनीघाट कच्ची सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले बर्खायाममा पहिरो, बाढ़ी तथा सड़क कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो छरितो न्याय निरूपण गर्न, सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश समक्ष प्रतिवेदन पेश गरेको छ। मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यसहित प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश शर्मालाई बुझाउनु भएको हो। प्रतिवेदनमा पीड़ितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनस्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन गर्नु अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ। सेवाग्राहीको बढ़दो चाप व्यवस्थापन गर्न त्रिपुरेश्वर स्थित राहदानी विभागले 2 शिफ्टका साथै विदाका दिन पनि सेवा सञ्चालन भइरहेको जनाएको छ। विभागले यी साउन 14 देखि 2 शिफ्टमा सेवा दिँदै दैनिक 1500 आवेदन फारम खोलाइएको जनाएको छ। 22 गतेसम्म दुई शिफ्टमा सञ्चालन गरिने पनि विभागले स्पष्ट पारेको छ। अब मौसम। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईको क्षेत्र बढ़ेको छ। ढिलो गरी मनसून शुरू भएका कारण असार सकिदासम्म सुस्त रहेको यस वर्षको रोपाई साउन लागेपछि भने उल्लेख्य रूपमा बढ़ेर मध्य साउनसम्म आइपुग्दा झण्डै 93% हाराहारी पुगेको छ। केशव ढुंगानाको रिपोर्ट।
साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढ़ेको छ। आकाशे पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतेसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्र मध्ये झण्डै 93% अर्थात 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतेसम्ममा जम्मा 83% क्षेत्रमा मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा:
असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गते लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ, कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एकपटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा:
मधेसमा त साउनभरि नै धान रोप्ने चलन हुन्छ। एलनिनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ बेड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लागेपछि बेर्ना तयार भइसकेपछि रोप्दाखेरिमा चाहिँ यो मधेसको चाहिँ रोपाई वात्तै बढ्यो र पानी पनि पर्यो, त्यस कारणले गर्दाखेरिमा चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइयो।
धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नुपर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिट्टो पाक्ने प्रजातिको धान रोप्नुपर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह:
खास हेर्ने हो भने असार भित्र रोपिनि सक्नु पर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्न तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ, जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-15 दिनमै पाक्छ।
नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अर्बौंको धान आयात हुने गर्दछ, त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैत्य धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाई आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुंगाना, रेडियो नेपाल,
काठमाडौँ। सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी शुरू भएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपदका बेला भावनाले मात्र काम नगर्ने हुँदा सिप र क्षमता विकास गरेर सहयोग गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकार्यमा केन्द्रित रहेर कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले राजनैतिक नेतृत्वमा करूणा सबैभन्दा ठूलो गुण हुने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको उत्तर अफ्रिकी भूभाग सेउटामा ठूलो संख्यामा आप्रवासी प्रवेश गरेपछि उत्पन्न संकटबारे छलफल गर्न युरोपेली संघ यूले आकस्मिक बैठक बोलाएको छ। मंगलबार यसबारे छलफल हुन लागेको हो। जुलाई 30 मोरक्कोबाट करिब 60,000 आप्रवासी सेउटा प्रवेश गरेका थिए, तर सीमा पार गर्ने प्रयासका क्रममा कम्तीमा 67 जनाको भागदौड़मा परि मृत्यु भएको पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अधिकारीहरूका अनुसार सेउटा प्रवेश गरेका अधिकांश मानिस मोरक्को फर्किसकेका छन्। यसैबीच 22 सदस्य राष्ट्रहरूले संयुक्त पत्र जारी गर्दै युरोपेली संघको बाह्य सीमा अझ कड़ा बनाउन आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले मध्य पूर्वमा सबै क्षेत्रमा चलिरहेको युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ। युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल मण्डपको जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपमा पुनस्थापित हुनुपर्ने बताउँदै गुटरेसले कूटनीतिक उपाय नै विजयको विश्वासिलो माध्यम हुनुपर्ने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कोजोबालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी साउन 16 गतेलाई कोजो दिवसको रूपमा मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोजो दिवस मनाउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने गरिएको छ। गत वर्षदेखि प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन शुरू गरिएको हो। कोदो दिवस मनाउँदै गर्दा करोड़ मूल्यको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषि विज्ञहरूले बताउनु भएको छ। राम्रोसँग भण्डारण गरेमा लामो समयसम्म सुरक्षित रहने भएकोले कोदो भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। कोदोलाई सम्मान गर्न र त्यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकोमा विज्ञ पौडेलले जोड दिनुभयो। कोदोमा अन्य बालीमा जस्तो विषादी रासायनिक मल जस्ता कुनै पनि पदार्थ प्रयोग गर्न नपर्ने भएकोले यो स्वास्थ्य र देशका लागि नै फाइदाजनक हुने कृषि विज्ञहरूको भनाइ छ। कृषि मन्त्रालय सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले कुपोषणबाट बस्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपालका 77 जिल्लामा कोदो खेती हुने गरे पनि खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा, पर्वत लगायतका पहाड़ी जिल्लाहरू कोदो उत्पादन मुख्य जिल्लाका रूपमा चिनिन्छन्। आर्थिक वर्ष 2079-80 227,934 हेक्टर क्षेत्रफलमा 310,847 टन कोदो फलेको थियो। आर्थिक वर्ष 2080-81 कोदो खेती गर्ने क्षेत्रफल खुम्चिएर 224,935 हेक्टरमा 307,032 टन मात्र कोदो उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 भारत र चीनबाट 61,74,90,000 रुपियाँ बराबरको 1,21,42,594 किलो कोदो नेपालमा आयात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा गत आर्थिक वर्षमा काँकडबिट्टा नाकाबाट हुने अलैँचीको निर्यातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 12,63,69,70,000 मूल्य बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको निर्यात 4,96,29,33,000 रुपियाँले बढ़ी हो। प्रतिशतका आधारमा अलैँची अघिल्लो वर्षको तुलनामा गत वर्षको निर्यात 64.65% वृद्धि भएको छ। काँकड भित्ता भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 त्यस नाकाबाट 7,67,40,37,000 मूल्यको अलैँची निर्यात भएको थियो। गत आर्थिक वर्षमा काँकड भित्ता नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो वर्ष 2081-82 भने 42,94,550 किलोग्राम अलैँची मात्र निर्यात भएको थियो। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले शनिबारदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ती उद्योगहरूले बिहान 11 बजेदेखि अपरान्न 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन्।
भुवन आचार्य, अब खेल समाचार।
बंगलादेशमा आगामी नोभेम्बर 4 17 तारीकसम्म हुने साप च्याम्पियनशीप 2026 समूह विभाजन गरिएको छ। भूटानको थिम्पूमा शनिबार सार्वजनिक गरिएको ड्रमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा समावेश गरिएको छैन। प्रतियोगिता शुरू हुनु अघि नै फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक गरिएको समूह विभाजन अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ। यस्तै समूह बीमा भारत, पाकिस्तान र मालदिव्स रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको 20% शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध भएपछि परियोजनालाई अघि नबढ़ाउने घोषणा गर्नुभएको हो। फिफाका अध्यक्ष इन्फान्टिनोले पुरूष तथा महिला विश्वकप सहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरे बापत सबै सदस्य राष्ट्रहरूलाई 4 करोड़ अमेरिकी डलर दिने प्रस्ताव गर्नुभएको थियो। युरोपेली फुटबल महासंघ यूईएफएले यो योजना अघि बढ़े विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो प्रस्तावबाट पछि हट्नु भएको हो। उहाँको प्रस्तावमा उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ एएफसीले पनि कड़ा विरोध गरेका थिए। विवाद बढ़ेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको भन्दै राजीनामा नै दिनुभएको थियो।
राजेन्द्र विक्रम साई, अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.2 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। पाकिस्तानको ब्रोडफिक हिमालमा विश्व प्रसिद्ध आरोही निर्मल पूर्जासहित 6 नेपालीको मृत्यु भएपछि नेपाली पर्वतारोहण क्षेत्र शोकमा। पूर्जाको साहस, समर्पण र योगदान इतिहासमा जीवित रहने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सरकार र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुँदे सहमति। तराई मधेसको जनजीवन सामान्य बन्दै। यस वर्ष साउन मध्यसम्म 93% धान रोपाई सम्पन्न। र स्पेनको सेउटामा आप्रवासन संकटबारे छलफल गर्न युरोपीय संघले आकस्मिक बैठक बोलायो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।